नमस्कार, हार्दिक स्वागत गर्दछौँ आजको यो बाल वाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँ आरामै हुनुहुन्छ नि? विद्यालयबाट त यो समयमा घर आइसक्नुभयो होला। सोमबारको यो साँझ तपाईँहरूको आफ्नै कार्यक्रम बाल वाटिका अब हामी सुरु गर्छौँ। बालबाटिका कार्यक्रम सुरु गर्नुभन्दा अगाडि सदाझैँ पहिले एउटा बाल गीत सुनाउँछौँ, त्यसपछि हामी एकजना बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर आउनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार, हार्दिक स्वागत छ तपाईँलाई आजको बालबाटिका कार्यक्रममा।
धेरै धेरै धन्यवाद सर।
तपाईँको परिचय पाउन।
म काठमाडौँ कोटेश्वरमा अवस्थित दीपिका स्कुलको कक्षा 10 अध्ययनरत छात्रा न्युजमा साई ठकुरी। हाल चाहिँ म कोटेश्वरमा बसोबास गरिरहेको छु।
जन्मिया चाहिँ कहाँ तपाईँ?
म जन्मेको चाहिँ बाजुरामा, हाल चाहिँ कोटेश्वरमा बसोबास गरिरहेको छु।
न्युजमा तपाईँ दीपिका स्कुलमा कति कक्षादेखि पढ्नुभयो?
म दीपिका स्कुलमा युकेजीदेखि पढेको।
भनेपछि पुरानो विद्यार्थी हुनुहुन्छ। पढाइ कस्तो छ? तपाईँ कुन पोजिसनमा हुनुहुन्छ? कसरी पढ्नुहुन्छ? के विषय बढी मनपर्छ?
म चाहिँ आफ्नो कक्षाको सेकेन्ड स्थानमा आउँछु। हाम्रो विद्यालयले विद्यार्थीहरूलाई चाहिँ पढ्ने कुरा मात्रै नभएर अरू अतिरिक्त क्रियाकलापहरू, जस्तै विद्यार्थीको रुचिअनुसार डान्सिङ, सिङ्गिङ, अनि कसैलाई एक्टिङ गर्न राम्रो लाग्छ होला एक्टिङमा पनि, अनि स्पोर्ट्सहरू भयो है, त्यस्तै गरेर विद्यालयले चाहिँ यस्तो कुराहरू म्यानेज गरिरहेको छ। यहाँको पढाइ पनि धेरै नै राम्रो छ। विद्यार्थीहरूले कसरी पढ्छन् भन्ने कुरा हो। टिचरहरूले चाहिँ धेरै राम्रो पढाउनुहुन्छ। सबै टिचरहरू फ्रेन्डली हुनुहुन्छ। अनि कुनै विद्यार्थीहरूको प्यारेन्ट्सले भन्नुपर्ने कुराहरू सबै सुन्नुहुन्छ। यहाँको प्रिन्सिपल सरले पनि सुन्नुहुन्छ, टिचरहरूले सुन्नुहुन्छ। कम्प्लेन चाहिँ त्यस्तो धेरै आउँदैन। जस पढाइ राम्रै छ। मैले पनि अहिलेसम्म पढेको भोगेको कुराहरू धेरै राम्रो छ स्कुलको।
विद्यालयको सबभन्दा मनपर्ने विषय चाहिँ के यहाँको?
मलाई सबभन्दा मनपर्ने चाहिँ सामाजिक र म्याथ।
तपाईँ विद्यालयमा पढ्दा केही कुरा बुझ्नु भएन, अप्ठ्यारो भयो,
हजुर,
अनि सहजीकरण चाहिँ कुन आधारले गर्नुहुन्छ, कसरी गर्नुहुन्छ?
पढ्दै गर्दाखेरि अप्ठ्यारो भएपछि अब त्यतिखेर कोही टिचर हुनुहुन्छ भने टिचरलाई सोध्छु, अब यदि स्कुलमा नभएको बेला घरमा, अहिले त इन्टरनेटको जमाना छ, सबैसँग मोबाइल फोन हुन्छ, अनि मोबाइल फोन पनि अब धेरै यताउति सञ्जालहरूको प्रयोग नगरेर कुनै निश्चित समयको लागि मात्रै सञ्जाल प्रयोग गर्ने होइन, अनि आफूलाई चाहिने बेला चाहिँ अब गुगल छ, डिपसिक छ, च्याट जिपिटी छ, अहिले त अप्ठ्यारो लागेको कुराहरू त्यहाँबाट ट्राई गर्ने, अनि त्यहाँबाट नभएपछि भोलिपल्ट अथवा कुनै समयमा अनि टिचरहरूलाई त्यो कुरा सोधेर त्यसरी गर्छौँ।
निरुष्मालाई पढाइ बाहेक खेलकुदमा चाहिँ के कुरामा रुचि राख्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ?
खेलकुदमा त म लगभग सबैमा सहभागिता जनाउँछु। स्कुलमा स्पोर्ट्स मिट भएको बेलामा फुटबल खेल्ने, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल, भलिबल, जे जे हुन्छ सबैमा पार्टिसिपेट नै हुन्छु। मलाई अब खेलकुदमा त्यस्तो रुचि भएको चाहिँ फुटबलमा मात्र।
तपाईँलाई खानेकुरामा चाहिँ के मनपर्छ होला?
मलाई खानेकुरामा मासु।
हजुर, अनि तपाईँले बाहिरका खानेकुराहरू कति खाने गर्नुभएको छ?
बाहिरको धेरै खाँदैन, बाहिरको खानेकुराहरू अब हेल्दी पनि हुँदैन, त्यसै गरी अब चाउचाउ बिस्कुटहरू धेरै खाइँदैन, किनकि अब घरमै हाम्रो अब तरकारी अनि मकै काँक्राहरू यताउति सिजन अनुसारले राइसिन्छ, अनि घरमै खाने, घरमै खाएको पुगिहाल्छ, बाहिर खाने मन लाग्दैन।
तपाईँ कोटेश्वरमा बस्नुहुन्छ, बाजुरामा जन्मनुभयो होइन, त्यहाँसम्म तपाईँ जाने आउने कति गर्ने गर्नुभएको छ?
जाने आउने धेरै गरिँदैन सर, किनभने पछि अब दसैँमा स्कुल छुट्टी हुन्छ, अनि त्यसैमाथि प्राइभेट स्कुल धेरै दिन पनि बिदा हुँदैन, जान तिन दिन आउन तिन दिन गरेर छ दिन बिदा भइहाल्छ, छ दिन यत्तिकै गइहाल्छ, अनि पन्ध्र दिनको बिदा हुन्छ, पन्ध्र दिन दुई हप्ता जतिको बिदा हुन्छ, त्यस बिदामा पनि अब यहाँबाट गाउँ जान फर्कन पैसा त धेरै लाग्छ नि त, अनि सधैँ भने जस्तो पैसा पनि हुँदैन हरेक वर्ष, त्यही भएर अब तिन वर्षमा हामी एकपल्ट गाउँ जाने गर्छ।
बाजुरा जिल्लाको बारेमा तपाईँलाई अथवा त्यहाँको धार्मिक संस्कृतिको बारेमा, त्यहाँको धार्मिक मन्दिरहरूको बारेमा पनि थाहा छ?
त्यहाँको धार्मिक मन्दिर भन्नाले पनि बाजुरा चाहिँ बढी मालिकाको नामले हल्का चिनिन्छ। बढी मालिकाको बारेमा मलाई धेरै त थाहा छैन, तर त्यहाँ चाहिँ माता कालीको चाहिँ आशीर्वाद लागेको ठाउँ, माता काली बसेको ठाउँ भन्ने बुझिन्छ। बढी मालिकाको दुईवटा रूप छ भनेको पनि सुनेको थिएँ यताउता, अब हजुरआमा हजुरबाले भन्नुभएको। बढी मालिका जाँदाखेरि चाहिँ दुईवटा बाटो हुन्छ अरे, एउटा बाटोले चाहिँ त्यो भूतप्रेततिर आकर्षित गर्छ अरे, अनि अर्को बाटोले चाहिँ त्यो भगवान्पट्टिको त्यस्तो झल्काउँछ अरे, अनि भूतप्रेतप्रतिको बाटोतिर चाहिँ नहेरिकन त्यहाँ चाहिँ हेर्नु पनि हुँदैन अरे, हेऱ्यो भने पनि अब छा लाग्छ भन्छ, अनि छा लाग्नु भनेको चाहिँ अब भूत लाग्ने, अनि भूतले देउता लाग्ने त्यस्तो हुन्छ अरे, त्यही भएर यस्तरी मुख छोपेर अनि त्यहाँ भगवान्को ठाउँमा जानुपर्छ अरे।
ए, तपाईँ पुग्नु भएको छ कि छैन? भनेपछि हजुरबा हजुरआमाले भनेको कुरा सुन्नुभएको?
हजुर।
तपाईँको घरबाट चाहिँ बढीमालिका मन्दिर जान चाहिँ कति समय लाग्छ?
लाग्छ होला 2 घन्टा जति।
तपाईँले अब फुर्सद भयो भने, अब अलिकति समय मिल्यो भने जाने प्लान बनाउनु भएको छ कि छैन?
छ छ, यसै पछि जाने।
हजुर, यहाँ चाहिँ कोसँग बस्नुहुन्छ तपाईँ?
यहाँ म मेरो कान्छु बुवासँग, सानो बुवासँग।
सानो बुवासँग। तपाईँको बुवा मम्मी चाहिँ कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ?
मेरो बुवा विदेशमा बसिन्छ, मलेसिया, अनि मेरो बुवा चाहिँ यतै बसिन्छ तारकेश्वरमा, अनि उहाँ यतै बसिन्छ भाइ बहिनीहरूसँग, भाइ बहिनीहरू त्यतै पढ्छ नि त मेरो, अनि त्यस कारण म चाहिँ त्यहीँ बस्ने, अब मेरो चाहिँ स्कुल पनि यतै भएको कारणले म चाहिँ यहाँ पछाडि बस्छु
सानैदेखि। तपाईँ खाली समय भयो भने फुर्सदको समयमा घरमा आफन्तहरूलाई चाहिँ के कुरामा मद्दत गर्नुहुन्छ?
म मेरो आफन्तहरूलाई खाली समयको बेलामा घरको काममा सघाउने, खाना पकाउने, अनि यताउता तरकारीहरू अब सघाउने, कहिलेकाहीँ घरमा पाहुनाहरू आउनुभएको बेलामा अब खानेकुराहरू बनाइन्छ नि त, अनि त्यति बेला अचार बनाइदिने, पुरी बनाइदिने, अथवा के छ पकवान पकाउनु पर्ने त्यसमा हेल्प गर्ने, घरको सरसफाइ गर्ने, अनि बाँकी कुरामा पनि रुचि राख्छु।
तपाईँ कति वर्ष पुग्नुभयो?
म अहिले 14-15 लाग्छु।
15 लाग्दै हुनुहुन्छ। अनि तपाईँ बेलुकी कति बजी सुत्नुहुन्छ, अनि बिहान कति बजी उठ्नुहुन्छ, घरमा सो अध्ययन चाहिँ कति गर्नुहुन्छ?
बेलुका ढिला सुत्यो भने 11 बजीसम्म सुत्छु, बिहान चाँडै उठ्नुपर्छ, बिहान 4 बजे 4-5 बजीसम्म उठिसक्छु, 7 बजीदेखि हाम्रो कोचिङ सुरु हुन्छ स्कुलमा, त्यस कारण 4 बजी उठिहाल्छु, चाँडै उठ्छु। अनि घरमा गएर पढ्ने समय भनेको म धेरै पढ्दिनँ घरमा, किन भन्दाखेरि विद्यार्थीले पढ्ने समय धेरै लिएर त्यसले अब धेरै याद हुन्छ भन्ने होइन, कति समय पढिन्छ अनि कति ध्यान दिएर पढिन्छ भन्ने कुरा हुन्छ नि त, त्यस कारण म धेरै समय त पढ्दिनँ, तर जति समय पढ्छु त्यो समयलाई चाहिँ युटिलाइज गरेर राम्रोसँग पढ्छु।
फुर्सद हुँदाखेरि तपाईँ घरतिर सामाजिक सञ्जालतिर कतिको व्यस्त हुनुहुन्छ, मोबाइल टेलिभिजन कतिको हेर्ने गर्नुहुन्छ?
हजुर, अब अहिले त जमानै त्यस्तै छ, म हेर्छु, हेर्दिनँ भन्दिनँ, तर समयको ख्याल गरेर हेर्छु। बिदाको दिन अब होमवर्क सकेर यताउति पढ्ने कुराहरू सकेर एकछिन मोबाइल हेर्छु फ्री टाइममा, पछि अब धेरै स्क्रिन हेर्दाखेरि अब आँखा पनि हुन्छ नि त, त्यस कारण अनि पढ्ने बेलामा त्यस्तो कन्सन्ट्रेट भइँदैन कि, त्यस कारण म धेरै मोबाइल त चलाउँदिनँ, तर कहिलेकाहीँ अब काम परेको बेलामा यताउति अब फेसबुकतिर केही इन्फर्मेसनहरू लिनु छ भने अनि युट्युबतिर भयो गीतहरू सर्च गर्नलाई अनि कोर्ससँग रिलेटेड कुराहरू त्यस्तो कुराको लागि चाहिँ म सामाजिक सञ्जाल चलाउँछु।
अनि निरुष्माको हामी कुनै प्रतिभा सुन्न सक्छौँ आज?
हजुर, मलाई अब पढाइ बाहेक गायनमा रुचि छ।
गाउनुहुन्छ?
हजुर
हजुर। विद्यालयका गतिविधिमूलक कार्यक्रममा कि अन्य समयमा पनि गाउने गर्नुहुन्छ?
अन्य समयमा पनि गाउँछु, घरमा पनि गाइरहेको हुन्छु।
त्यसो भने आज रेडियो नेपाल सुनिरहनु भएका भाइ बहिनीहरूलाई तपाईँको प्रतिभा सुनाइदिनुहोस्, हामी पनि तपाईँको गीत सुन्छौँ। तपाईँले कस्ता गीत गाउनुहुन्छ त्यो पनि बताइदिनु र गाइदिनु न त।
मलाई चाहिँ खास गरी यस्तो लोकगीतहरूमा धेरै रुचि छ। म एउटा लोकगीतै नभए पनि हल्का पुरानो टाइपको गीत गाउँछु अहिले। गीतको शीर्षक रहेको छ फुलको थुङ्गा बगेर गयो है। छरेको पछि झुल्केको घाममा निर्झर्यो पहाडको भर्खर प्रीति बसेको बेला पिर पार्यो बिछोडको कहिले भेट होला है राजै यो जिन्दगानीमा। फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा। धन्यवाद।
निकै नै मिठो गीत गाउनुभयो। ओरिजिनल भर्सनमा यो कसले गाउनुभएको तपाईँलाई थाहा छ?
त्यो चाहिँ थाहा छैन।
थाहा छैन, कहाँबाट सुन्नुभयो?
मैले युट्युबबाट।
यो चाहिँ तारा देवीले गाउनुभएको गीत हो। तपाईँले विद्यालयबाट हुने गतिविधि पढाइभन्दा बाहेकका सृजनात्मक कार्यक्रममा पनि भाग लिने गर्नुभएको छ?
गरेको छु। अब कविता वाचन प्रतियोगिताहरू हुन्छ, आफैले लेखेर आफैले सिर्जना गरेर वाचन गर्ने अनि यो कथा भन्ने त्यस्तै टाइपको स्कुलमा हुने अब अतिरिक्त क्रियाकलापहरू अरू क्रियाकलापहरूमा पार्टिसिपेट हुन्छ।
विद्यालयबाट हुने शैक्षिक भ्रमण लगायतका अन्य कार्यक्रममा पनि भाग लिने गर्नु भएको छ कि छैन?
हजुर गरेको छ।
विशेष गरेर कुन ठाउँमा जानुभएको छ, स्मरणीय कुनै छ?
छ, हामीलाई विद्यालयले चाहिँ अब सामाजिकको पाठसँग रिलेटेड यो विश्व सम्पदा साइटको भ्रमणका लागि लगेर जानुभएको थियो। दुई दिनको भ्रमणमा हामीले 7 सम्पदाहरू घुम्यौँ। हाम्रो साथीहरू सबैसँग घुम्दा रमाइलो पनि भयो, धेरै कुरा नयाँ कुराहरू पनि सिकियो। त्यसै गरी अब देशको सम्पदा संरक्षण गर्नुपर्छ भन्ने कुराले पनि हामी आकर्षित भयौँ। त हाम्रो सम्पदाहरू अब पुरानो शैलीमा बनेको अनि हामीले त्यसमा संरक्षण गर्नुपर्ने कुराहरू, हामीले जोगाउनुपर्ने कुराहरू, हाम्रो सम्पदाहरू चाहिँ के रहेछन् त, हामीले नजानेका कुराहरू के रहेछन् त भनेर हामीले सिकेका थियौँ।
यस्ता कुराले पढाइलाई कतिको उत्साह सृजना गर्छ जस्तो लाग्छ तपाईँलाई?
त्यसले पढ्ने कुरामा चाहिँ धेरै नै मद्दत गर्छ, किनकि अब हामीले लेखेर भन्दा घोकेर भन्दा हामीले हेरेको कुरा धेरै याद गर्छौँ नि त। प्रत्यक्ष गएर त्यसको अवलोकन गर्दाखेरि धेरै कुराहरू सिकिन्छ, ए यहाँ त यस्तो रहेछ है भन्ने हुन्छ है। अब त्यस्तो हुँदाखेरि अब दिमागमा चाहिँ त्यो कुरा बसिरहन्छ, मैले त्यस्तो कुरा घुमेको थिएँ, यहाँ त्यस्तो थियो यस्तो थियो भन्ने कुरा विद्यार्थीहरूले पनि त जानकारी पाउँछन् नि त। अनि त्यस्तो हुँदाखेरि त्यो चाहिँ अब धेरै नै प्रभावकारी हुन्छ।
निरुषमा, तपाईँ बालबाटिका कार्यक्रम मार्फत बाल अधिकारको बारेमा तपाईँले कति बुझ्नु भएको छ? बाल अधिकार के हो तपाईँले हामीलाई परिभाषा गरिदिनु न।
हजुर, अब बाल अधिकार भन्नाले चाहिँ बालबालिकाले अब पाउनुपर्ने अधिकार, आफूले उपभोग गर्न पाउनुपर्ने अधिकार हो। बालबालिकाले आफूप्रति भएको अन्यायलाई, आफूप्रति भइरहेको शोषणलाई जानेर बुझेर आफूप्रति त्यो शोषण भइरहेको छ अथवा आफूले आफ्नो अधिकार प्रयोग गर्न पाएको छैन भने त्यसको कम्प्लेन गर्न सक्नुपर्छ, उजुरी दिन सक्नुपर्छ। बालबालिका भएकै कारण हाम्रो लागि बाल अधिकार बनेको हो नि त, हामीले त्यो बाल अधिकारको सदुपयोग गर्नुपर्छ। कतिपय बाल अधिकारहरू दुरुपयोग भएको पनि देख्छौँ, अब दुरुपयोग गर्दै अहिले धुम्रपानहरू त्यो लतहरूमा फँसिरहेका छन् सबै बालबालिकाहरू धेरै जस्तो। अब यहीँ पनि देखिरहेको हुन्छु, गल्लीमा बसेर हामी जस्तै बालबालिकाहरू चुरोट अरू यताउति धुम्रपान गरिरहेको देखिरहेको हुन्छु। त्यस्तो चाहिँ गर्नु हुँदैन। हामी अब विद्यार्थी हो, पढ्ने विद्यार्थी, हामी बालबालिका छौँ, बालबालिका भएकै कारण आफ्नो अधिकारको सदुपयोग गर्न सिक्नुपर्छ। एउटा भाष्य छ, सानालाई माया र ठुलालाई सम्मान भन्ने। बालबालिका हौँ, हामीभन्दा ठुलालाई सम्मान पनि गर्नुपर्छ, माया पनि गर्नुपर्छ। सानालाई सिकाउने हो, माया गर्ने हो, त्यसकारण राम्रा बानीहरूको प्रयोग गर्दै कसैलाई होच्याउने, कसैलाई हेप्ने काम कहिले पनि गर्नु हुँदैन। आफू ठुलो भन्ने कुरालाई चाहिँ प्राथमिकता नदिएर सबैजना समान हो, मैले उसलाई पनि सम्मान व्यवहार गर्नुपर्छ, म पनि ऊ जस्तै हो, ऊ पनि हामी जस्तै हो भन्ने कुरालाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने।
हजुर, धेरै राम्रो जानकारी गराउनु भयो। अब तपाईँको अन्त्यमा रेडियो नेपाल मार्फत आजको यो कार्यक्रम मार्फत भन्नुपर्ने केही छ?
अन्त्यमा म रेडियो नेपाल मार्फत मलाई सुनिरहनु भएका सम्पूर्ण श्रोताजनहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। सुनेर आफ्नो व्यस्त समयमा पनि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अनि अन्त्यमा रेडियो नेपालले राम्रा समाचारहरू प्रकाशन गरिरहेको हुन्छ, राम्रा कुराहरू सिकाइरहेको हुन्छ। रेडियो नेपाल मार्फत पनि हामीले धेरै राम्रा कुराहरू सिकिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ। देशभरिको जानकारीहरू, समाचारहरू पनि सुनिरहेका हुन्छौँ। अरू कुराहरूमा अहिलेको समयमा अरू सामाजिक सञ्जालहरूमा आफ्नो समय बर्बाद गर्नुभन्दा पनि रेडियोहरू सुनेर धेरै कुराहरू सिकिन्छ नि त। स्क्रिन हेरेर भन्दा पनि कानले सुनेर धेरै कुराहरू सिक्न सकिन्छ। रेडियो नेपालबाट हामीले धेरै जानकारीहरू लिएका छौँ, धेरै राम्रा कुराहरू सिक्न सक्छौँ। म बच्चा हुँदाखेरि पनि रेडियो नेपाल सुन्थेँ, सानो टुकटुकी मोबाइल हुन्थ्यो नि त। अनि यहाँ अहिलेसम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
हजुर, तपाईँले एकदम जनप्रिय कुरा गर्नुभयो। तपाईँ जस्तो बाल बालिकाले रेडियो नेपाल सुनेर त्यहाँबाट धेरै कुराहरू सिक्न पाइन्छ। अहिले त सिकाउने पद्धतिहरू जस्तो शिक्षामा पनि धेरै राम्रा कुराहरू रेडियो नेपालले शैक्षिक कार्यक्रम मार्फत धेरै ज्ञानगुणका कुराहरू कक्षा 10 पढ्ने भाइ बहिनीहरूलाई त एसईमा काम लाग्ने कुराहरू पनि सिकाइरहेको छ। यसलाई पनि समय मिल्यो भने तपाईँले सुन्ने प्रयास गर्नुहोला। र अन्त्यमा तपाईँको एउटा सृजना हातमा छ जस्तो लाग्यो, यो पनि सुनाउन चाहनुहुन्छ?
यो चाहिँ बढी मालिकाको बारेमा रहेको छ। मेरो लेख यस प्रकार रहेको छ। बढी मालिका सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब 4,210 मिटरको उचाइमा रहेको बढी मालिका मन्दिर देवी भगवती मालिका देवीको शक्तिपीठका रूपमा प्रसिद्ध छ। यहाँ हरेक वर्ष जनै पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ, जहाँ नेपालका विभिन्न जिल्लाका साथै भारत समेत हजारौँ भक्तजन दर्शनका लागि आउने गर्छन्। बढीमालीका क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका हरियाली फाँटहरू, रमणीय हिमाली दृश्य, मनमोहक घाँसे मैदान पाटन तथा शीतल वातावरणले पर्यटकहरूलाई आकर्षित गर्छन्। धार्मिक आस्थासँगै साहसिक पदयात्राका लागि पनि यो क्षेत्र निकै लोकप्रिय मानिन्छ। बढीमालिका देवीले आफ्ना भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहेको छ। यस क्षेत्रले सुदूरपश्चिम नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको उत्कृष्ट परिचय दिन्छ। धार्मिक पर्यटनको प्रवर्धनमा बढीमालिकाको महत्त्वपूर्ण योगदान रहेको छ, जसले नेपालको पर्यटन विकासमा समेत विशेष भूमिका खेलेको छ।
ल, धन्यवाद तपाईँलाई।
हजुर, धेरै धेरै धन्यवाद।
लौ त भाइ बहिनीहरू, आजको बालबाटिका कार्यक्रममा दीपिका स्कुल कोटेश्वरमा कक्षा 10 अध्ययनरत बहिनीसँग गरिएको यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि बालबाटिका कार्यक्रमबाट प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छौँ। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
जय।